आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यीशु प्रभु सबको इष्ट, म त पापी स्वार्थी मान्छे, यीशु प्रभु सबको इष्ट, मेरो पाप पखाल्नलाई, मेरो पाप पखाल्नलाई, भोग्नु भयो उसको कष्ट, भोग्नु भयो उसको कष्ट, म त पापी स्वार्थी मान्छे, यीशु प्रभु सबको इष्ट। सबै नै छोडी धरतीमा आउनु भयो, स्वर्गीय वैभव सबै नै छोडी धरतीमा आउनु भयो, पूर्ण परमेश्वर थियो मान्छे भई जिउनु भयो, दाग कतै नभेटिने कति सम्मानको, मेरो निम्ति भोग्नु पर्यो कलवरीको त्यो चोट, म त पापी स्वार्थी मान्छे, यीशु प्रभु सबको इष्ट। इच्छा पूरा गर्ने कति ठुलो चेष्टा, काडे मुकुट पहिरेर भोग्यो क्रुसको कष्ट, म त छे यीशु प्रभु सबको इष्ट मेरो पाप पखानलाई भोग्नु भयो क्रूसको कष्ट म त पापी स्वार्थी मान्छे यीशु प्रभु सबको इष्ट
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ
प्रिय श्रोता मित्र एकपल्ट फेरि पनि तपाई सबैलाई मेरो हात जोडी नमस्कार साथै ख्रिष्टीय अभिवादन जय मसीह साथै एकपल्ट तपाई सबैलाई आजको यो पवित्र धर्मशास्त्र बाइबलको श्रृंखलाबद्ध र क्रमबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु प्रिय श्रोता अघिल्लो दिनमा हामीले उत्पत्तिको अध्यायबाट शास्त्र अध्ययन गर्न आरम्भ गरिसकेका छौ अघिल्लो दिनमा उत्पत्ति 18 अध्याय 1-15 पदसम्मबाट हामीले अध्ययन गरिसकेका छौ जहाँ हामीले देखेका थियौं पहिलो 18 अध्याय 1-2 पदमा विशिष्ट पाहुनाहरू अब्राहम कहाँ प्रकट भए जो स्वर्गीय दूतहरू थिए दोस्रो 18 अध्याय 3-5 पदमा हामी देख्छौ अब्राहमले पाहुनाहरूलाई स्वागत गरे अतिथि सत्कार गरे र तेस्रो कुरा 18 अध्याय 6-8 पदमा हामी पढ्छौ पाहुना सत्कार गरेका भोज तयार गरेर त्यसपछि चौथो कुरा हामी देख्छौ आपसमा बातचित चल्छ र सारालाई दिइएको प्रतिज्ञालाई पुनस्थापित वा पुन निश्चित गरिन्छ अर्थात साराबाट प्रतिज्ञाको छोरा आउने छ भन्ने कुरालाई पुन पक्का गरिन्दछ त्यसपछि निम्न पदहरूमा हामी देख्छौ ती स्वर्गीय दूतहरू जो अब्राहमको घरमा पाहुना भएका थिए तिनीहरू सदोम र गमोरातिर झर्छन् र परमेश्वर सदोम र गमोरामा आउन गइरहेको दण्डको घोषणा गर्नुहुन्छ आज हामी उत्पत्ति 18 अध्याय 16 पददेखि 33 पदसम्मबाट वचन अध्ययन गर्नेछौ शास्त्रको अध्ययन गर्नेछौ आउनुहोस् 18 अध्याय पद 16 हेर्दै अगाडि बढ़ौं यहाँ यस प्रकार लेखिएको छ तब ती पुरूषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे अब्राहम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए अहिले अब्राहमको ती राजकीय ईश्वरीय पाहुनाहरू सदोमतिर झर्छन् र अब्राहम तिनीहरूलाई अलि परसम्म बाटो देखाउन जान्छन् तिनीहरूले बाटो नदेखेकोले गर्दा अब्राहमले अलि परसम्म बाटो देखाएका थिएनन् तर यो एक आदर सम्मानको तरिका हो संस्कार हो अनि 17 पदमा हामी पढ्छौ परमप्रभुले भन्नुभयो मैले गर्न लागेको काम के अब्राहमबाट लुकाएर राखौं अहिले यस बिन्दुसम्म प्रभुले अब्राहमसँग आफूले सदोम र गमोराको विरूद्धमा गर्नुहुने योजनाको बारेमा केही पनि प्रकट गर्नुभएको थिएन वास्तवमा उहाँ तिनीहरूलाई नाश गर्न गइरहनु भएको छ र अहिले अब्राहमलाई त्यो कुरा प्रकट गरिदिनुहुन्छ भन्नुहुन्छ मैले गर्न लागेका काम के अब्राहमबाट लुकाएर राखौं अब किन अब्राहमबाट आफ्नो योजनालाई चिपाउनु हुन्न भन्ने कारणको हामी ध्यान दिउँ 18 अध्यायको 18 र 19 पदमा हामी पढ्छौ अब्राहमबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछन् किनभने त्यसले आफ्ना छोरा छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दियोस् भनेर मैले त्यसलाई छानेको छु यसैले नै परमप्रभुले अब्राहमसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनु हुनेछ अनि 20-21 पदमा पनि हामी हेर्छौ तब परमप्रभुले भन्नुभयो सदोम र गमोराको विरूद्धमा ठूलो आवाज उठेको छ र तिनीहरूका पाप साह्रै ज्यादो भएको छ, अति नै ज्यादा भएको छ। अब त्यही आवाज अनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु, होइन रहेछ भने मलाई थाहा हुनेछ। अर्को शब्दमा परमेश्वर अब्राहमलाई भनिरहनु भएको छ, मलाई त्यहाँको परिस्थितिहरू राम्ररी थाहा छ, तापनि म छानबिन गर्न गइरहेको छु। परमेश्वर कहिले पनि कुनै पनि कुरा हतार पतारमा जल्दीबाजीमा गर्नुहुन्न। यो असल कुरा हो कि परमेश्वरले अब्राहमलाई यी सहरहरूको नाश गर्न गइरहेको छु भनी बताउनुभयो, किनभने नत्र अब्राहमलाई परमेश्वरप्रति नराम्रो प्रभाव पर्ने थियो। तिनले सोच्ने थिए कि परमेश्वर खाली तानाशाह र प्रतिशोधी हुन् र अन्तमा यो सोच्ने थिए कि परमेश्वरले कति पनि उसको आफन्त वा प्रियमाथि कृपा दया विचार गर्नु भएन। निश्चय नै अब्राहम व्याकुल भएर परमेश्वरप्रति यस्तो धारणा सोच्न पुग्थे, किनकि तिनी पनि हामी जस्तै एक मानिस थिए। तर यो असल कुरा भयो कि उहाँले यो वास्तविकता अब्राहमलाई देखाइदिए, यो प्रमाणित गर्दै कि उहाँ न्यायी परमेश्वर हुनुहुन्छ। यही नै एक कारण हो परमेश्वर आफ्नो इच्छा र योजनाको धेरै कुरा आफ्ना वचनमा हामीलाई भनिरहनु भएको छ। यो सत्य हो कि उहाँले हामीलाई धेरै कुरा अझै बताउनु भएको छैन, तर उहाँले हामीलाई पर्याप्त आवश्यक कुरा चाहिँ बताइसक्नु भएको छ आफ्नो पवित्र धर्मशास्त्र बाइबलको माध्यमद्वारा। अनि 22 पदमा हामी पढ्छौं, यसकारण ती पुरूषहरू त्यहाँबाट झरेर सदोमतिर गए, तर अब्राहम चाहिँ अझै परम प्रभुकै सामु उभिरहे। अब्राहम अहिले परमेश्वरको अगाडि उभिरहेका छन्। अब्राहम परमेश्वर कहाँ अन्तर्विन्ती गर्दै जाँदछन्। अनि 23 पदमा भनिएको छ, तब अब्राहमले नजिक गएर उहाँलाई भने, के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? अब्राहमको मनमा आएको पहिलो कुरा के थियो? त्यो कुरा लूत नै थियो। तिनले एकपल्ट लूतलाई बचाए अनि फेरि लूत त्यहाँ खतरामा जोखिममा छन्। मलाई लाग्छ कि अब्राहम लूतको बारेमा र तिनको परमेश्वरको सम्बन्धको बारेमा धेरै पल्ट फिक्री गर्दथे, चिन्ता गर्दथे होला। कमसेकम तिनलाई यति थाहा थियो कि लूत उद्धार पाएका व्यक्ति हुन्। अहिले अब्राहम परमेश्वरलाई प्रश्न गर्दछन्, धर्मीको बारेमा नि के? म विश्वास गर्दछु कि अब्राहमले तपाईंलाई भन्ने थिए होला कि सदोममा उद्धार पाएका व्यक्तिहरू थुप्रै संख्यामा थिए। तिनले यो कुरा बुझ्न सकेनन्, किन परमेश्वर दुष्टहरूसँगै सर्वनाश पार्नुहुन्छ धर्मीहरूलाई पनि? ओ, यहाँ कस्तो तस्विर छ। 23 पदमा भनिएको छ, तब अब्राहमले नजिक गएर उहाँले भने, के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? 24 पदमा भनिएको छ, त्यस शहरमा 50 धर्मी जन रहेछन् भने, के त्यसमा भएका 50 धर्मी जनका निम्ति त्यस शहरलाई नजोगाएर नष्ट पार्नुहुन्छ र? अब्राहम 50 जनासँग आफ्नो तर्कलाई अगाडि बढाउँछन्। तिनी परमेश्वरलाई भन्छन्, प्रभु, यदि सदोममा 50 जना धर्मीहरू भए, के तपाईँ 50 जना धर्मीहरू भएको त्यो शहरलाई नजोगाएर नष्ट पार्नुहुन्छ? अनि 25 पदमा भनिएको छ, दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईँबाट कहिले नहोस्, धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईँबाट पर रहोस्, सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नु हुन्न र? मित्र, यो प्रश्न आज पनि धेरै मानिसहरूले प्रश्न गर्ने गर्दछन्, सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र? अनि यसको उत्तर छ, बाइबलले यो सिद्ध गर्दछ कि सारा पृथ्वीका न्यायकर्ता परमेश्वर उचित न्याय गर्नुहुन्छ। परमेश्वर जे गर्नुहुन्छ त्यो उचित गर्नुहुन्छ। यदि हामी सोच्दछौं कि उहाँ उचित परमेश्वर हुनुहुन्न वा उचित गर्ने, सही गर्ने, धर्मी काम गर्ने न्यायी परमेश्वर हुनुहुन्न, समस्या परमेश्वरसँग होइन तर समस्या तपाईँ र मेरो सोचाइसँग छ। हामी गलत सोचिरहेका छौ। हामीसँग सबै तथ्यहरू छैन, हामी सम्पूर्ण विवरणहरूको जान्न सक्दैनौ। यदि तपाईँले र मैले यी कुरा जानेको भए, हामीले यो जान्दथ्यौं कि सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्छ, हामी नै गल्तीमा छौं, गलतमा छौं। उहाँ जहिले पनि सही हुनुहुन्छ। भनिएको छ 26 पदमा, परमप्रभुले भन्नुभयो, सदोम शहरभित्र 50 धर्मी जन पाए भने म तिनीहरूका खातिर जम्मैलाई छोडिदिनेछु। यहाँ हामी परमप्रभु अब्राहमको पहिलो प्रश्नको उत्तर दिनुहुन्छ। अहिले अब्राहम यस कुरामा केही छिन अन्योलमा परि फेरि सोच्दछन्। 27 र 28 पदमा भनिएको छ, अब्राहमले भने, हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग बात गर्न आँट गरेको छु। पाँच कम पचास जना धर्मी जन त्यहाँ रहेछन् भने केवल पाँच मात्र घटी भएकोमा सारा शहर नै तपाईँ नाश गर्नुहुन्छ? उहाँले भन्नुभयो, त्यहाँ पैंतालिस पाए भने म त्यो नाश गर्ने छैन। फेरि तिनले भने, त्यहाँ चालिस रहेछन् भने? अनि अर्को शब्दमा, त्यस शहरमा पैंतालिस जना धर्मीहरू भए पनि के पैंतालिस जनाको निम्ति नजोगाएर नाश पार्नुहुन्छ? अनि परमेश्वर भन्नुहुन्छ, यदि पैंतालिस जना त्यहाँ धर्मी जन पाए भने पनि म त्यस शहरलाई नाश पार्ने छुइन। यसले यो व्यक्ति अब्राहमलाई परमेश्वरसँग केही कुरा गर्ने साहसी बनायो र परमेश्वरलाई फेरि यो प्रश्न सोध्दछन्, यदि चालिस जना मात्र धर्मी जन भए? हजुर, चाखलाग्दो कुरा के हो भने परमेश्वर भन्नुहुन्छ कि चालिस जनाको निम्ति पनि शहरलाई नाश पार्नुहुने छैन। अब्राहम निरन्तर संख्यालाई क्रमशः घटाउँछन्। तिनी भन्छन्, तीस जनाको बारेमा निके? परमेश्वर भन्नुहुन्छ, यदि तीस जना मात्र धर्मी जन भए पनि म यस शहरलाई केही गर्ने छुइन। अब्राहम फेरि भन्छन्, यदि त्यहाँ बीस जना मात्र धर्मी जन भए? परमेश्वर भन्नुहुन्छ, म यसलाई नाश गर्ने छुइन। अब्राहम अहिले अभिभूत भए र अन्त्यमा एउटा प्रश्न सोध्दछन्, यदि त्यहाँ दस जना धर्मी जन भए? अनि परमेश्वर भन्नुहुन्छ, यदि त्यस शहरमा दस धर्मी जनहरू मात्र भए पनि म त्यस शहरलाई नाश पार्ने छुइन। यहाँ अठार अध्यायको तेत्तीस पदमा भनिएको छ, अब्राहमसित कुरा गरिसक्नु भएपछि परमप्रभु गइहाल्नुभयो र अब्राहम चाहिँ आफ्नो ठाउँमा फर्के। अहिले यहाँ प्रश्न उठ्छ, किन अब्राहम दस भन्दा तल आएनन्? यस बिन्दुमा तिनी डराउँछन् कि लूत उद्धार नपाएको व्यक्ति हुन् कि र तिनी पनि नाश हुने हुन् कि? यसले तिनलाई थुप्रै मात्रामा अशान्ति व्याकुलता ल्याइदिन्छ उसको हृदयमा। त्यसकारण तिनी त्यो भन्दा कति पनि तल झर्ने छैनन्, तर तिनी कम्तीमा पनि एकसम्म झर्न सक्थे। तिनले भन्न सक्थे, प्रभु, यदि त्यस शहरमा एकजना धर्मी भए पनि त्यस शहरलाई नाश गर्नुहुनेछ। तपाईँलाई थाहा छ परमेश्वरले के भन्नुहुने थियो? उहाँले भन्नुहुने थियो, यदि त्यस शहरमा एकजना धर्मी जन भए पनि म त्यस शहरलाई नाश पार्ने छुइन। म कसरी थाहा पाउँछु कि परमेश्वर यही नै भन्नुहुने थियो भने? किनभने यही नै तरिकामा हल निस्कन्थ्यो। त्यहाँ एकजना धर्मी व्यक्ति थिए। अब्राहमले विश्वास गरेनन्, तर परमेश्वरले उसलाई जानेका थिए। अनि त्यो एउटा धर्मी व्यक्ति चाहिँ लूत थिए। परमेश्वरले लूतलाई भन्नुभयो, यस शहरबाट निस्किजाओ, जबसम्म तिमी यहाँबाट निस्किजाँदैनौ म यस शहरलाई नाश गर्न सक्दिन। यसको बारेमा हामी अर्को दिन देख्नेछौ, तर त्योभन्दा पहिले म यो सत्यताको बताउन चाहन्छु। मित्र, के हामीलाई थाहा छ कि महाक्लेश तबसम्म पृथ्वीमा आउने छैन जबसम्म यो पृथ्वीमा कलिसिया मण्डली रहन्छ? यो महाक्लेश कति पनि आउन सक्दैन जबसम्म मण्डली यस पृथ्वीमा रहिरहेको हुन्छ, किनभने ख्रिस्टले हाम्रो दण्डको बोक्नुभयो अनि महाक्लेश चाहिँ दण्डको एक भाग हो जुन भविष्यमा आइरहेको छ। यही नै कारण मण्डली महाक्लेशमा भएर जाने छैन। जब मण्डली वा कलेसिया स्वर्गीयमा पृथ्वीबाट उठाइ लगिनेछ, तब मात्र महाक्लेश यस पृथ्वीमा आउनेछ, आरम्भ हुनेछ। मित्र, त्यो सत्यताको यो महिमित तस्विर हो। हामी त्यस सदोम र गमोरालाई विश्वको तस्विरको रूपमा देख्न गइरहेका छौ, अनि यो कस्तो यो संसारको ठिक तस्विर पनि हो। आज जुन अवस्था यो विश्वको छ, यो सदोम र गमोराहरूको जस्तै छ, कति पनि भिन्नता छैन। यसको मतलब यो होइन कि प्रभु भोलि नै आउन गइरहनु भएको छ। मलाई थाहा छैन उहाँ कुन दिन कुन मितिमा कति समयमा आउनुहुनेछ, अनि कोहीलाई पनि यसको बारेमा थाहा छैन। तर उहाँ भोलि पनि आउन सक्नुहुन्छ, भरै पनि आउन सक्नुहुन्छ, अनि केही समय पछिबाट आउन सक्नुहुन्छ, वा केही लामो समयको पश्चात पनि उहाँ आउन सक्नुहुन्छ। उहाँको आफ्नै समय छ अनि उहाँको आफ्नै योजना छ। तर यो स्पष्ट छ कि परमेश्वर एक दिन निश्चय नै आफ्नो मण्डलीलाई लिनलाई आउनुहुनेछ। यो बाइबलमा स्पष्ट रूपमा लेखिएको छ, अनि मलाई लाग्छ उहाँको आगमन चाँडै नै छ, किनकि विश्व अति नै उग्र भ्रष्टतामा पापमा अधर्ममा बढ़िरहेको छ, र बाइबलले बताउँछ कि यही नै समय उहाँको आगमनको अवधि हुनेछ। आज म यस विषयलाई लम्ब्याएर अगाडि बढ़ाउन चाहन्न, तर यही मात्र भन्न चाहन्छु कि आजको वचन अध्ययनको प्रसंगमा कि जसरी परमेश्वरले त्यो भ्रष्ट दुष्ट सदोम र गमोराको धर्मी लूत र तिनका परिवारलाई निकाल्नुहुनेछ, त्यस शहरबाट त्यसपछि मात्र त्यो शहरलाई परमेश्वरले नष्ट पार्नुहुनेछ। तर जबसम्म तिनी त्यस शहरबाट निस्किँदैनन् तबसम्म आफ्नो दण्ड उहाँले खसाउनुहुने छैन। त्यस्तै पृथ्वीमा तबसम्म महाक्लेश आउने छैन जबसम्म मण्डली कलेसिया यो पृथ्वीमा हुनेछ। प्रभुले आफ्नो कलेसियालाई उठै लानु भएपछि मात्र महाक्लेशको दण्ड यस पृथ्वीमा झर्नेछ। तर परमेश्वरलाई धन्यवाद होस्, हामी उहाँका सत्यजनहरू, विश्वासद्वारा उद्धार पाएका जनहरू, धर्मी ठरिएका जनहरू यस महाक्लेश अवधिमा पर्ने छैनौ, तर ख्रिस्टसँगै रहनलाई स्वर्गीयमा त्यस बेला उठाइ लगिनेछौ, जुन नै हाम्रो विश्वासको अन्तिम परिणाम हो, जुन अनन्त अनन्तको लागि रहनेछ, जहाँ कुनै दुःख हुने छैन, कुनै आँसु, कुनै कष्ट, कुनै वेदना, कुनै मृत्यु, कुनै कुरा त्यहाँ हुने छैन। ओ प्रभुसँग हामी अनन्त कालभरि रहनेछौ। यही नै कारण मेरो दुःख र आँसुमा पीड़ामा भएका विश्वासी मित्रहरू, आफ्नो विश्वासलाई थामी राखौं। यस पृथ्वीमा हामी क्षणिक यात्री हौं, एउटा परदेशी हौं। हाम्रो लक्ष्य त्यो अनन्तकालीन स्वर्गीय हो। जबसम्म हामी यस क्षणिक अस्थायी यात्रामा छौं, हाम्रो जीवनमा विभिन्न किसिमका दुःख, निराश, कठिनाई, आँसुहरू आउँछन् र तिनीहरूको सामना गर्नुपर्छ। कहिले कहीँ त हामी यस्तो अवस्थामा आइपुग्छौ कि जीवनको समस्याको कुनै टुङ्गो छैन, त्यसकारण जीवनको अर्थसँगको कुरालाई पनि हामी कहिले कहीँ प्रश्न गर्ने गर्दछौ, यो सोच्दै कि कुनै समाधान छैन जीवनको। होइन मित्र, याद राखौं, रुवावासी त रातभर मात्र रहन्छ तर बिहान त आनन्द आइहाल्छ। भजनकारले आफ्नो अनुभवबाट त परमेश्वरको उपकारको भलाइपनको याद गर्दै भनेका छन्, रुवावासी त रातभर मात्र रहन्छ तर बिहान त आनन्द आइहाल्छ। हाम्रो जुनै अवस्थामा पनि प्रभु सहायता गर्न आज पनि हुनुहुन्छ, उहाँ हामीलाई सहारा दिन आज पनि उपलब्ध हुनुहुन्छ, हामीलाई आनन्द र खुशी दिन उहाँ आज पनि हुनुहुन्छ। तर मित्र, वास्तविक आनन्द र शान्ति र हाँसो त तब मात्र पाउँछौ जब एक दिन हामी प्रभुसँग सदाको निम्ति त्यहाँ हुनेछौ, जुन अनन्त अनन्तको लागि हुनेछ। त्यसकारण हामी यही नै आश्वासन लियौं कि परमेश्वरको वचनको आधारमा कि जीवनमा आउने विभिन्न किसिमका दुःख, तकलीफ, समस्या, कष्ट, निराशमा पनि हामी निरुत्साहित निराशा हुने होइन, आफ्नो विश्वासको आँखाले सधैँ उहाँमा मात्र आफ्नो आँखा लगाउनुपर्छ, किनकि हाम्रो जीवनको निम्ति उहाँको महान योजना छ। हामी प्रिय सन्तान उहाँको हौं, उहाँको बहुमूल्य रगतले किनिएका सन्तानहरू, त्यसकारण उहाँ हामीलाई सधैँ प्रेम गर्नुहुन्छ र उहाँ हामीलाई कहिले बिर्सनुहुने छैन।
Amen. यहाँहरूको माझमा खुसीको खबर TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।